अगली आयतें आयत 122 से 129। टॉपिक लिखिए शरह सदर बमुकाबला दय्यिक़े सदर, यानी दिल का खुलना बमुकाबला दिल का घटना और घुटना। कैसे है इसको देखेंगे। अब मन का न मई तनफ जई ना हो वजाल ना लहू नूरा, ऐसा शख्स जो पहले मुर्दा था फिर हमने इसको ज़िंदा कर दिया। आप कहेंगे हमने तो आज तक किसी मुर्दे को ज़िंदा होते नहीं देखा, तो ये रूहानी मुर्दगी की बात है। कुफर से इस्लाम पे ले आया अल्लाह, शिर्क से उसको तौहीद पे ले आया, बिदत से उसको सुन्नतों पे ले आया, हुब्बे दुनिया से हुब्बे आखरत पे ले आया, यानी जिस शख्स की ज़िंदगी में एक बहुत बड़ी तब्दीली आ गई। और हमने इसको एक ऐसा नूर दिया, वो इसको लिए हुए आदमियों में चलता फिरता है, कि ऐसा शख्स इस शख्स की तरह हो सकता है जो तारीकियों से निकल ही नहीं पाता। इसी तरह काफिरों को इनके अमाल खुशनुमा मालूम हुआ करते हैं, और इसी तरह हमने हर बस्ती में वहाँ के बड़े लोगों को ही जरायम का मर्तकिब बनाया। वो लोग अपने ही साथ फरेब कर रहे हैं, इनको ज़रा भी खबर नहीं। और जब इनको कोई आयत पहुँचती है तो यूँ कहते हैं कि हम हरगिज़ ईमान न लाएंगे जब तक कि हमको भी ऐसी चीज़ न दी जाए जो अल्लाह के रसूलों को दी जाती है। इस मौके को तो अल्लाह ताला ही खूब जानता है कि वो किस से अपनी पैगंबरी का काम ले। अनकरीब इन लोगों को जिन्होंने जुर्म की अल्लाह के पास पहुँच कर ज़िल्लत पहुँचेगी, और इनकी शरारतों के मुकाबले में सजाए सख्त। बस जिस शख्स को अल्लाह रास्ते पर डालना चाहे इसके सीने को इस्लाम के लिए कुशादा कर देता है। दुआ कीजिए अल्लाह हमारे सीनों को खोल दे। जिसको भी राह देखना चाहता है, जिसको भी राह रखना चाहता है, इसके सीने को बहुत तंग कर देता है, जैसे कोई आसमान पर चढ़ता है। इसी तरह ईमान न लाने वालों पर नापाकी मुसल्लत कर देता है, और यही तेरे रब का सीधा रास्ता है। हमने नसीहत करने वालों के वास्ते इन आयात को साफ साफ बयान कर दिया। अब शर्त यह है कि लोग इसको लेना चाहेंगे तो ही लेंगे, और अगर नहीं लेंगे तो नहीं मिलेगा। इन लोगों के वास्ते इनके रब के पास सलामती का घर है, और अल्लाह ताला इनसे मोहब्बत रखता है इनके अमाल की वजह से। और जिस रोज़ अल्लाह ताला तमाम खलाइक को जमा करेगा, कहेगा ए जमात जिन्नात की, तुमने इंसानों में से बहुत से अपना लिए। जो इंसान इनके साथ ताल्लुक़ रखने वाले थे वो कहेंगे ए हमारे परवरदिगार, हम में एक ने दूसरे से फ़ायदा हासिल किया था, और हम अपनी इस मुअय्यन मियाद तक पहुँच चुके जो तूने हमारे लिए मुअय्यन फरमाई थी। अल्लाह ताला फरमाएगा तुम सब का ठिकाना दोज़ख़ है जिसमें तुम हमेशा रहोगे। हाँ अगर अल्लाह को मंजूर हो तो दूसरी बात है, बेशक आपका रब बड़ी हिकमत वाला और बड़े इल्म वाला है। इसी तरह हम बाज़ कुफ़ार को बाज़ के करीब रखेंगे इनके इन अमाल के सबब। तो क्या सीखा? शरह सदर का हो जाना और दय्यिक़े सदर का होना। कैसे पता चलता है कि सीना खुल गया? सवाल लिखिए अपने पास। दीन का हर हुक्म आसान लगेगा, बड़े बड़े अमल छोटे लगेंगे, बड़ी बड़ी मुश्किलात आसानियों में ढल जाएंगी जब सीना खुलेगा। जब तक आप में अपने दिल के दरवाज़े को खोलेंगे नहीं, इस्लाम अंदर नहीं जाएगा, अमल साले नहीं होंगे, बात नहीं बनेगी। और जब वसत सदर होती है ना, सीना खुलता है ना, तो अल्लाह की बात खुशी से सुनता है बंदा, खुशी खुशी उसको मानता है, खुशी खुशी कबूल करता है, फिर उसको भलाई की महफिलें अच्छी लगती हैं, फिर उसको नेक लोगों के साथ बैठना बहुत प्यारा लगता है। और इसके बरक्स जिसका दिल घुट जाए, जिसका दिल तंग हो जाए, वो छोटी छोटी बात पे परेशान हो जाता है। गुनाह की महफिलें अच्छी लगती हैं, नेकी की महफिलों में नींद आती है, बोझल लगती हैं, मुश्किल लगती है, गुनाह के लिए दूर तक जाने को तैयार, खाने पीने की लज्जत के लिए दूर तक जाने को तैयार, और नेकी की तलब में करीब जाना भी मुश्किल हो जाता है। और ऐसा शख्स फिर पूरी तरह शैतानों के कब्ज़े में आ जाता है। याद रखिएगा, जितना ज़्यादा ख्वाहिश नफ्स पे चलेंगे, जितने जज्बाती होंगे, जितना ज़्यादा आपकी ज़िंदगी में अल्लाह की कायनात पर गौर व फ़िक्र नहीं होगा, उतना ही ज़्यादा सीना तंग होगा। अल्लाह ना करे किसी को पता लग जाए कि उसके वॉल्स बंद हैं, क्या हाल होगा? अर्जेंट एमरजेंसी अपॉइंटमेंट्स ऑपरेट करवाएंगे, कहीं बलूनिंग करवाएंगे, कहीं जाके दिल खोल कर रख देंगे। ज़ाहरी तौर पर जब दिल बीमार होता है तो इतना नुकसान होगा। तो याद रखिए कि जब हमारा अंदर से दिल बीमार हो जाता है तो नुकसान होता है। کفر میں ہلاکت کیسے ہے، آیت 122 پہ دیکھا تھا، اللہ کا کفر کرنے والا کافر کہلاتا ہے، میت تھا، مردہ تھا، اس کے دل میں سچی خوشی بالکل نہیں ہوتی، اوپر اوپر سے ہنستا ہے، کھوکھلے کہہ کہے، ایسا شخص کفر اور ضلالت کی تاریکیوں میں بھٹکتا پھرتا ہے، نتیجہ کیا نکلتا ہے؟ ہلاکت اور بربادی، اللہ بچا کے رکھے۔ اس کے برعکس دیکھیے گا اگلی سلائڈ، اللہ تعالیٰ نے مومن کو حیون کہا، زندہ، اس کا حال کیا؟ سب سے پہلے اللہ پر ایمان لائے گا، اس کے اندر ایک زندگی آئے گی، روشنیوں کا سفر اس کی زندگی میں شروع ہوگا، اور نتیجہ دنیا اور آخرت کی کامیابیاں ہیں۔ کیا پتہ چلا؟ کیا آپ کو مجھے سینوں کے کھلنے کی دعا کرنی ہے؟ حضرت موسیٰ کو اللہ کے نبی نے یہ دعا سکھائی تھی، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ اپنا ٹیسٹ لیا کریں، اپنے آپ کو آزمایا کریں، اب کدھر پہنچی ہوں، اب کہاں پہنچی ہوں، کتنا یقین آ چکا ہے مجھے اس بات کا کہ میرا رب میرے لیے اتنی خوبصورت جنتیں تیار کر کے بیٹھا ہوا ہے۔ آپ دیکھیں، دنیا میں تھوڑے سے فائدے کا حصول ہمیں متحرک کر دیتا ہے، ہم گاڑیوں کو نکال کر بھاگتے ہیں اگر ہمیں یقین ہو کہ کہیں سیل لگی ہے، اور لگی بھی صرف دو دن کے لیے، اور بائی ون گیٹ ٹو فری، آدھی قیمت، 50%، 70%، سب دھوکا، بیچ چکے وہ آپ کو جو بیچنا تھا، نفع کما چکے، لیکن لوگ کتنا بھاگتے ہیں، جو نہیں چاہیے ہوتا وہ بھی لے لیتے ہیں، اور اللہ جب رمضان کی سیل لگاتا ہے تو پھر آپ جیسے کتنے لوگ ہیں جو اس میں نیکیوں کو بھاگ بھاگ کر لیتے ہیں، صبح و شام تڑپ اور طلب کے ساتھ اس کو لیتے ہیں۔ جتنا قرآن سنیں گے اتنا دل کھلے گا، جتنا قرآن کم سنیں گے اتنا دل بند ہوگا۔ آپ یہاں اس وقت ایک کلاک سوچیں، گٹر بند ہو جاتا ہے نا، پیچھے سے قطرہ پانی کا بھیجیں گے نا، وہ بھی نہیں آگے جائے گا، آگے سے جو وہ کلاگنگ ہے نا اس کو نکالنا ہے، دہی کے صدر کلاگنگ ہے۔ آپ نے سنا ہوگا کہ دل کے مریضوں کو پہاڑی مقامات پہ نہیں جانے دیتے، خلا میں سفر نہیں کرنے دیتے، ڈر ہوتا ہے، کیونکہ آپ جتنا اوپر جاتے ہیں نا اتنی آکسیجن کم ہوتی ہے، سانس لینا مشکل ہے۔ اپنے آپ سے پوچھیے، اپنا بلڈ ٹیسٹ خود کر لیجئے، ہارٹ ٹیسٹ آپ خود کر سکتے ہیں، آپ کو جا کر ای سی جی کرانے کی ضرورت نہیں ہے۔ کتنی نیکیاں کرتی ہوں، نیکی کے بڑے کام مجھے چھوٹے چھوٹے لگتے ہیں کہ مشکل لگتے ہیں؟ آسان لگتے ہیں، الحمدللہ آپ کا دل بالکل ٹھیک ہے۔ آپ کو نیکی کے رستے کی رکاوٹیں بڑی بھی ہیں تو چھوٹی لگتی ہیں، الحمدللہ آپ کا سینہ کھلا ہوا ہے۔ پھر آگے دیکھیے، ہم نے اس حصے میں دیکھا تھا کہ جنوں اور انسانوں نے ایک دوسرے سے فائدے لیے، کیسے لیے؟ جن انسانوں سے کیسے فائدہ اٹھاتے ہیں؟ ان کو اپنا پیروکار بنا لیتے ہیں، فالوورز بنا لیتے ہیں، اور انسانوں کا جنوں سے فائدہ اٹھانا کیا ہے؟ گناہوں کی لذت حاصل کرنا۔ شیاطین میں سے اکثریت جنوں میں سے ہوتی ہے، ابلیس بھی جنوں میں سے تھا۔ تو ہم نے اس حصے میں سے کیا سیکھا؟ پہلی بات ہے، کیا میرا سینہ اسلام کے لیے کھلا ہوا ہے؟ خوشی خوشی اسلام کے لیے کام کرتی ہوں؟ دوسری بات ہے کہ کسی کو دھوکہ تو نہیں دیتی، گمراہی سے بچنے کی کوشش کرتی ہوں؟ اپنے آپ کو بھی اور دوسروں کو بھی گمراہیوں سے نکالنے کی کوشش کرنی ہے، دوسروں کو غلط بات نہیں بتانی، اور کیا میں سیدھے راستے کو تلاش کرنے کی کوشش میں ہوں؟ اللہ تعالیٰ میرے آپ کے لیے اس کو آسان کر دے۔ اگلا رکوع ہے آیت نمبر 130 سے 140، اس کا ٹاپک لکھیے، خود ساختہ شریعت۔ کچھ لوگ چاہتے ہیں کہ اللہ کی دی ہوئی شریعت کو پیچھے ڈال دیں اور اس کی بجائے اپنی مرضی کی شریعت بنائیں، اپنی من مانی شریعت پہ جتنا مرضی عمل کریں فائدہ نہیں ہوگا۔ بس آپ دیکھیے، آپ کا بچہ، پورا سال آپ نے اس کو پڑھایا، آخری دو تین مہینے ٹیوشن بھی دی، 20-25 ہزار روپے دے کر ٹیوشن کروائی، آج امتحان تھا، چلا گیا، آپ دعائیں بھی کر رہی ہیں، فکر بھی کر رہی ہیں، شام کو گھر آیا، بیٹا پیپر کیسا ہوا؟ ماما بہت اچھا ہوا۔ بیٹا کون سے سوال آئے تھے؟ کہا ماما جو کوسچن پیپر آیا تھا نا، مجھے تو اچھا ہی نہیں لگا، بہت بورنگ تھا، بڑا مشکل تھا۔ آپ ڈر جائیں گے، اللہ رحم کرے۔ پھر کیا کیا؟ کہتا میں نے اس کو پھاڑ دیا، یا میں نے اس کو چھپا دیا کہیں، پھر میں نے پہلے بیٹھ کر پیپر بنایا، اپنی مرضی کے سوال کوسچن پیپر میں لکھے، اب میں ان کے بڑے پیارے جواب دے کر آیا ہوں۔ آپ کا ہارٹ فیل ہوگا کہ نہیں؟ دل تو ڈوبے گا، ہائے 25-30 ہزار روپے گئے ٹیوشن والے، बस ये है मिसाल उनकी जो अल्लाह की दी हुई सीधी सादी शरीयत को छोड़कर मन माने तरीके, कभी बाप दादा के नाम पे, कभी ख़ानदान के नाम पे, कभी बिरादरी के नाम पे, रंगो रिवाज, रस्में और ये वो बग़ैर दलील के काम करते हैं। ऐसे लोगों से अल्लाह ताला का खिताब कि देखो ये शैतान की चाल है। तो नोट कर लीजिए, शैतान का एक और बार हम पर क्या होता है, खुद साख्ता शरीयत साजी करवाता है। बात होती नहीं, अल्लाह की तरफ से बनवा देता है। कैसे, या माशरल जिन्नी वल इंसी, ए जिन्नात और इंसानों के गिरोह, क्या तुम्हारे पास तुम में से पैगंबर ना आए थे जो तुमसे मेरे अहकाम बयान करते और तुमको आज के इस दिन की खबर देते। वो सब अर्ज़ करेंगे कि हम अपने ऊपर इकरार करते हैं और इनको दुनिया की ज़िंदगी इनने भूल में डाले रखा, और ये लोग इकरार करने वाले होंगे कि वो काफिर थे। इस वजह से कि आपका रब किसी बस्ती वालों को कुफर के सबब ऐसी हालत में हलाक नहीं करता कि इस बस्ती के रहने वाले बेखबर हों। इसको हाईलाइट करें, यह है सिद्क का मुबादला। अल्लाह अनजान लोगों को, भोले भाले लोगों को नहीं पकड़ता, पकड़ता उनको है जिनके पास इल्म आ जाता है। नेमत के बाद ही तो याद रखिए कि नेमत का हिसाब है, इसीलिए अल्लाह की पकड़ का एक असूल है। और फरमाए वाली कुल्लिन दरजात, और हर एक के लिए इनके अमाल के सबब से दर्जे मिलेंगे, और आपका रब इनके अमाल से बेखबर नहीं। आपका रब बिल्कुल ही गनी है और रहमत वाला है, अगर वो चाहे तो तुम सब को उठा ले और तुम्हारे बाद जिसको चाहे तुम्हारी जगह आबाद कर दे। सोचिए, इन कुर्सियों से आपको मुझे उठाए क्योंकि आप सही काम नहीं कर पा रहे, और इसकी जगह हमसे बहुत अच्छे काम करने वालों को ले आए। अल्लाह के लिए कुछ मुश्किल नहीं। जैसा कि तुमको एक दूसरी कौम की नस्ल से पैदा किया, जिस चीज़ का तुमसे वादा किया जाता है वो बेशक आने वाली चीज़ है, तुम आजिज नहीं कर सकते। और वो क्या चीज़ है, क़यामत। क़यामत आएगी, हर बंदा अपने आमाल के मुताबिक अच्छे या बुरे अजर पाएगा। जब तक आप और मैं खुद इसके लिए कोशिश नहीं करेंगे, आपके मेरे लिए ये रास्ते आसान नहीं होंगे। ज़रा सा अपने लिए दुआ कर लीजिए कि अल्लाह हमें हमारी जगह से ना हिलाना, हमें अच्छा सिखा दे अगर हमें अच्छा करना नहीं आता, हमारी नीयत में अगर फतूर है तो उसको बदल दे, हमारी अगर आदत में कोई कमी बेशी है तो अल्लाह ताला उस आदत को बदल दे, लेकिन अल्लाह हमारी जगह किसी दूसरे को ना लेके आना। क्यों ना लेके आना, क्योंकि मेरा आपका खात्मा बिल खैर, ये सबसे बड़ी रिक्वायरमेंट है। अल्लाह ताला आपका मेरा खात्मा बिल खैर करें। जो नेकी आज मैं और आप कर रहे हैं, अल्लाह ताला वो नेकी हमसे ज़िंदगी के आखिरी दिन तक करवाए और हमारे बाद हमारी नस्लों से ले काम ये। आप ये फरमा दीजिए, मेरी कौम तुम अपनी हालत पर अमल करते रहो, मैं भी अमल कर रहा हूँ, बस अब जल्द ही तुमको मालूम हुआ जाता है किस आलम का अंजाम कार किसके लिए नाफे होगा। ये यकीनी बात है कि हक तलफी करने वालों को कभी फलाह ना होगी, और अल्लाह ने जो खेती और मवेशी पैदा किए, इन लोगों ने इनमें से कुछ हिस्सा, बड़े गौर से सुनिए, बड़ी दिलचस्प सी बात है, इन लोगों ने इनमें से कुछ हिस्सा अल्लाह का मुकर्रर किया और ख़ुद कहते हैं कि ये तो अल्लाह का है, और ये दूसरा, यानी मुराद है कि ये दूसरा हमारे माबूदों का है। फिर जो चीज़ इनके माबूदों की होती वो तो अल्लाह की तरफ नहीं पहुंचती, और वो चीज़ जो अल्लाह की होती वो इनके माबूदों की तरफ पहुँच जाती। क्या बुरा फ़ैसला वो करते हैं। इसी तरह बहुत से मुशरिकीन के ख्याल में इनके माबूदों ने इनकी औलाद के कत्ल को भी पसंदीदा बना रखा है ताकि वो इनको बर्बाद न कर दें और ताकि इनके दीन को इन पर शुबे वाला बना दें, और अगर अल्लाह को मंजूर होता तो वो ऐसा काम न करते। आप इन बातों को जो वो बना रहे हैं इनको यूं ही रहने दीजिए, और ये अपने ख्याल पर ये भी कहते हैं कि ये कुछ मवेशी हैं और खेत में जिनका इस्तेमाल हर एक को जायज़ नहीं, इनको कोई नहीं खा सकता सिवाय इनको जिनको हम चाहें, और मवेशी हैं जिन पर सवारी या बारबरदारी यानी वज़न लादना हराम कर दिया गया, और कुछ मवेशी हैं जिन पर अल्लाह का नाम नहीं लेते महज अल्लाह पर झूठ बांधने के तौर पर, अभी अल्लाह इनको इनके झूठ बांधने की सज़ा दिए देता है। और ये कहते हैं कि जो चीज़ मवेशियों के पेट में है वो खालिस हमारे मर्दों के लिए है, देखिए डिस्क्रिमिनेशन औरतों के साथ, और हमारी औरतों पर हराम है, और अगर वो मुर्दा है तो इसमें सब बराबर हैं, अभी अल्लाह इनकी गलत बयानी की सज़ा दिए देता है। बिलाशुबा वो हिकमत वाला और बड़े इल्म वाला है। واقعی ہی خرابی میں پڑ گئے وہ لوگ جنہوں نے اپنی اولاد کو محض برائے حماقت بلا کسی سند کے قتل کر ڈالا، اور جو چیزیں ان کو اللہ نے کھانے پینے کی دی تھی ان کو حرام کر دیا جو اللہ پر جھوٹ باندھنے کے طور پر ہے۔ بے شک یہ لوگ گمراہی میں پڑ گئے اور کبھی راہ راست پر چلنے والے نہیں ہوئے۔ یہاں بھی بے شمار چیزیں ہیں شیطان کے ہتھ کنڈے۔ 136 میں ہم نے دیکھا کرتے کیا تھے، دلچسپ بات ہے، اپنے کھیتوں میں فصل اگاتے یا کسی کے پاس جانور ہوتے تو ان کا دودھ بیچتے۔ ڈائگنوز کرتے، میں صرف سمجھانے کے لیے آپ لوگوں کو تین حصوں میں بانٹتی ہوں۔ جیسے یہاں بھی دیکھیں کہ تین آئلز ہیں آپ کی، یہ بیچ کی چوڑی ہے، دو سائڈز کے اندر پتلی آئلز ہیں۔ کہتے کہ ہم اس کھیت میں بیج ڈالیں گے، یہ جو حصہ ہے جو رائٹ سائڈ پہ، اس کے بارے میں کہتے کہ یہ اللہ کے نام پہ صدقہ کر دیں گے۔ چلیے اچھی بات ہے، یہ بیج کا یہ ہم خود کھا لیں گے، پی لیں گے، اپنے بچے، گھر، مال، جو کچھ بھی ہوتا۔ اور یہ جو دوسری سائڈ ہے، آپ سب سے معذرت کے ساتھ کہتے کہ اس کی جو فصل آئے گی نا، وہ اپنے بتوں کے نام پہ جا کے چڑھاوے چڑھا دیں گے۔ چلیے، اس کو کہتے ہیں آج کے دور میں لوگ، دین بھی رکھو، دنیا بھی رکھو، خوش رکھو سب کو۔ اب کیا ہوتا ہے، ایک سال یہ جو حصہ ہے ادھر کی زمین میں فصل نہ آتی، ہوتا ہے کیڑا پڑ گیا، آئی نہ آئی، تو کہتے پھر ہم کیا کریں، اللہ کے نام کی زمین تھی، نہیں آئی تو ہم کیا کریں۔ ٹھیک ہے، کوئی ایک ایسا سال آتا کہ اس طرف کی زمین میں فصل نہ آتی، اب کیا کہنا چاہیے تھا، بھئی نہیں آئی تو نہ صحیح، ہم کہاں سے دیں ان بتوں کو۔ کہتے نا 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 نا، ہمارے بت ناراض ہو جائیں گے۔ اب کیا کرتے، جس سال ادھر فصل نہیں آئی، ادھر کی فصل کا جو نفع تھا وہ جا کر بتوں کو دے آتے۔ ہے نا حماقت کی بات، میں ذرا سا رک کر سوچوں، ہم تو نہیں ایسا کرتے۔ ہم جب کسی مشکل میں پڑتے ہیں، سب سے پہلے کیا چیز ہماری زندگی سے نکلتی ہے، دین۔ گھر میں چار مہمان آ گئے، نماز لیٹ، ہے کہ نہیں۔ جاب چلی گی میاں کی، جو اللہ کے رستے میں دیتے تھے بند۔ ہمارا وقت، ہمارا مال، ہم نے بھی یہی حصے بنائے ہوئے ہیں، ہم بھی اپنی چیزوں کو اسی ٹکڑوں میں ڈال کر بیٹھے ہوئے ہیں۔ یہ دنیا کی تعلیم ہے، یہ دین کی تھوڑی سی رکھ لیتے ہیں، نہیں پیپر ہو رہے ہیں، نہیں کوئی ضرورت نہیں۔ اور یہ نماز، نہ نہ نہ، بچے کو نماز کے لیے نہیں اٹھانا۔ یاد رکھیے، اللہ کو یہ اچھا نہیں لگتا۔ اس چیز کو ایک مائنڈ میپ میں دیکھیے، زمینی پیداوار اور مال مویشی ہوتے تھے، دو حصے ہیں، ایک یہ کہ اس کو فی سبیل اللہ دے دو۔ جو فی سبیل اللہ دیتے تھے وہ کس کو جاتا تھا اینڈ پہ، مہمانوں کے، فقیروں پہ، رشتہ داروں کو دینے میں، بڑی اچھی بات ہے۔ جو خود ساختہ معبودوں کو دیتے تھے وہ کن کو ملتا تھا، مجاوروں کو۔ یہ کون ہوتے ہیں، قبروں پہ بیٹھے ہوئے گدی نشین، پیری مریدی، نسل در نسل لوگ قبروں پہ بیٹھے رہتے ہیں۔ ایک آرٹیکل میرے تک پہنچا تھا، ایک موقع پہ میں نے شیئر بھی کیا تھا، آپ خود جا کر دیکھ لیجئے، بہت کچھ آپ کو تو ادھر آنکھوں دیکھا دیکھے گا۔ ملتان کی ایک فیملی تھی، آپ کے پیارے میرے اس ملک میں، آپ کے میرے اس پیارے سے ملک میں۔ انہوں نے بتایا تھا کہ ہم خاندانی طور پہ، ہمارا بزنس، کاروبار قبروں کے اوپر جو کچھ ہو رہا ہے وہ ہے۔ وہ جو انٹرویو لے رہا تھا یا جس نے بھی بات کی، اس نے کہا کہ ہمیں کھل کر بتائیے، تو جو ساری بات کا خلاصہ تھا، اس نے کہا کہ ہم میں سے ایک بھائی کا کاروبار کیا ہے، چادریں بیچتا ہے، سبز رنگ کی، پھولوں کی، پتیوں کی، لوگ وہ چادریں خریدتے اور جا کر اندر بابا جی کی قبر پہ چڑھاتے ہیں، تو کاروبار چلتا ہے۔ ادھر وہ چڑھا کے آتے ہیں اور کہنے لگا، آپ نے کبھی سوچا اتنی چادریں کہاں جاتی ہیں، جو ایک ایک دن میں 100-100 بندہ جا کے چڑھاتا ہے، قبر ہی دب جائے اس کے بوجھ سے۔ کہتے ہیں ادھر کوئی چڑھا کے جاتا ہے، سارا دن چڑھتی رہتی ہے، رات کو ہم آتے ہیں، آرام سے وہی چادریں ایک ایک کر کے دوبارہ طے کر کے پیکنگ میں ڈالی، لا کے دکان پہ رکھ دیتے ہیں۔ ہمارے اس بھائی کا کاروبار بڑا پیارا چل رہا ہے، چادروں پہ چادریں بک رہی ہیں۔ اچھا جی، دوسرے بھائی کا کیا کام ہے، کہتے ہیں ان کا ہوٹل ہے۔ اچھا جی، یہ ہوٹل سے کیا ہوتا ہے، کہتے ہیں لنگر کا کھانا آتا ہے، لوگ پیسے دیتے ہیں لنگر کے نام پہ، ہمارے ہوٹل کو آڈر ملتا ہے۔ بظاہر لوگوں کو لگ رہا ہوتا ہے کہ کھانا ہم فری دے رہے ہیں، ہمیں تو لوگوں کے چندوں سے پیسہ مل جاتا ہے۔ اگلی بات آپ خود سمجھ لیجئے، یہ ہے یہاں جہالت کی پیداوار۔ आज भी ऐसी जगहों पे जाकर देखिए, बेहयाई, चर्स, अफ्यून, इज्जतों का बिकना और नासमझी की कितनी चीज़ें हैं। ये कल की बातें नहीं थी, ये आज की बातें थी। फिर इसी तरह अगली स्लाइड में देखिए कि 138 आयत में जो बात पढ़ी कि ये अल्लाह पे झूठ बांधते हैं, इसकी कुछ सूरतें क्या थी। पहली बात यह कि ज़िबह करते वक्त जानवर को सिर्फ बुतों का नाम लेते थे, अल्लाह ताला का नाम नहीं लेते थे। पहली बात समझ के, ज़िबह करते वक्त बुतों का नाम लेते थे। आज भी आपने सुना होगा, बाबा जी की कब्र पे जाके बकरा देना है, सुना है कभी? इस स्थान बने हर कब्र के साथ एक स्लॉटर हाउस होता है, और उस स्लॉटर हाउस में क्या है कि जाकर वहाँ ज़िबह करना। भाई क्यों? नहीं जी, बाबा जी खुश हो जाएंगे। देखिए बड़े गौर से सुनिएगा, अगर ये मौजू पहले नहीं कभी सुना। आप अल्लाह के लिए देते हैं कुछ भी, कहीं भी दे दें, क्यों एक कब्र पे जाकर देंगे? एक शख्स नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में आपके पास आते हैं, कहने लगे, अल्लाह के नबी, मैंने दौरे जाहिलियत में एक मन्नत मांगी थी कि बवाना, हदीस मौजूद है, मेरे पास मौजूद है, आप ले लीजिए बाद में अगर किसी को ज़रा सा शक हो, बवाना नाम की वादी में जाकर एक जानवर ज़िबा करूँगा, तो क्या आप मैं अपनी ये मन्नत पूरी कर लूँ जबकि मैं मुसलमान हो गया हूँ? तो अल्लाह के नबी ने पूछा कि तुमने उस जगह, बवाना एक जगह थी, वादी जैसे शहर है, कुछ भी कह लीजिए, कहा वहाँ जाके क्यों? कहा ऐसी बस सोचा कि मुश्किल में फंसा हुआ हूँ, ज़रा दूर जाकर कुछ नेकी करूँगा तो अजर होगा। आपने पूछा, ये बताओ वहाँ कोई कब्र है इर्द गिर्द जिसके पास जाकर ज़िबा करोगे? कहा नहीं अल्लाह के नबी। अच्छा वहाँ कोई कुआँ है जिसको लोग बड़ा मोतबर समझते? कहा नहीं। कोई दरख्त है वहाँ जिसको लोग बहुत ज़्यादा इज्जत देते? कहा अल्लाह के नबी ऐसा कुछ भी नहीं है। कहा अच्छा, अगर ऐसा कुछ नहीं है, सिर्फ अल्लाह के नाम पे देने की मन्नत मान ली थी, तो जाओ दे दो। वाजे हो गई बात, जिसने अल्लाह के नाम पे देना है वो बंद कमरे में क्यों नहीं देता? नुकसान क्या होता है, समझिए। लोग कहते देखिए इतने गरीब है ना, लंगर खुलता है। मसलन लाहौर में एक बहुत मारूफ कब्र है जिसको लोग दादा का दरबार कहते हैं, हर वक्त वहाँ लंगर है, ढेरों ढेर खाने पकते हैं। होता क्या है, खाने खिलाने वाले पैसा देते हैं बेशक अल्लाह के नाम पे, लेकिन जो वहाँ से खा कर आते हैं ना, वो कहते हैं ये बाबा जी की देन है, ये बाबा जी की खुशनूदी से मिला है। तो बात को समझिएगा, ये बहुत बड़ी बात है। इसकी मौजूदगी में रोज़े कबूल नहीं होते, इस अकीदे की मौजूदगी में नमाज़ें कबूल नहीं होंगी, और इसकी मौजूदगी में हज और उमरे भी कबूल नहीं होंगे। फिर दूसरा काम क्या करते थे कि जानवरों को अपने बुतों के नाम पर आज़ाद छोड़ देते और उनके ऊपर बोझ नहीं उठाते थे। आज भी आप जाइए इंटीरियर में, यहाँ से भी मुझे यकीन है कि अंदर गांव देहातों में कुछ मिसालें होंगी, गायें बाबा जी के नाम की गाय छोड़ दी, अब्दुल कादर जिलानी साहब के नाम पे जाकर बकरा छतरा छोड़ दिया, अब वो किसी के खेत में चर जाएँ, चुग जाएँ, नहीं रोकते। आपने कभी सुना छोटे सर वाले लोग क्या बोलते हैं उनको? डोले शाही के चूहे। ये डोले शाही क्या है आपको पता? ये बाबा जी हैं। और चूहे नऊज़ुबिल्ला उस शख्स को जिसका सर खुद ही ऊपर कैप डाल के छोटा कर दिया, उसको कहते हैं। ये कौन बच्चे होते हैं आपको पता? माओं के वो बच्चे जो बड़े सालों के बाद पैदा होते हैं। माओ ने जो हालत में मन्नत मान ली होती है कि अल्लाह बच्चा दे दे, मुझे बेटा दे दे, मैं जाके डोले शाही के दरबार पर छोड़ाऊँगी। अब सही सालों बच्चा पैदा होता है, माँ मन्नत मान चुकी है, नऊज़ुबिल्ला उसका गुमान कह के अल्लाह ने देना कोई नहीं था, डोले शाह के नाम पे दे देगा, अल्लाह ने तो पहले ही देना था। अब वो क्या करती है, जब वो वहाँ ले जाती है बच्चे को, जुल्म की हद देखिए, उन्होंने छोटी छोटी टोपियाँ बनाई हुई हैं लोहे की, पैदा हुए बच्चे के सर पे डाल देते हैं। अब वो बच्चा बढ़ने लगता है, उसका सर नहीं बढ़ता और उसका सर यूँ लंबूतरा हो जाता है, और वो बच्चे फिर हाथों में कासे पकड़ कर लोगों के घरों में मांगते हैं, और आप कहते हैं इनकी बददुआ ना लेना, जुल्म नहीं है? ये है असल में जुल्म। जहालत से बड़ा इस मुल्क का मसला कोई नहीं है। आप कहते बिजली नहीं, पानी नहीं, मक्खियां हैं, मच्छर हैं, गटरों का पानी है, गंदगी, ये सब कुछ किस चश्मे से फूट रहे हैं? जहालत के चश्मे से फूट रहे हैं। एहसास भी नहीं होता कि नीचे गटर का पानी है और ऊपर आप पकौड़े समोसे बेच रहे हैं, और खाने वाले खा भी रहे हैं, और उनको अल्लाह के हुक्म से होता भी कुछ नहीं। याद रखिएगा, इस उम्मत से आज मैं आप नियत करें, अपने शहर से शुरू कीजिए, अपनी गली से शुरू कीजिए। इंसान हैं ये सारे। मैं कल कहीं से गुजरी और मेरे साथ जो साथी थे, मैं इनको बता रही थी कि कहीं बिजली की तारें लटक रही हैं और कहीं कुछ कूड़े का ढेर है और उसको आग लगा रही है और लोग गुजर रहे हैं। मैंने कहा अगर अल्लाह ना करे ऐसा हो कभी, कोई गोरा इस मुल्क पे आ जाए, سب سے پہلے آپ سب کو یہاں سے نکالے گا، فوراً ریسکیو سینٹرز بنیں گے، پوری پاپولیشن کو اس ملک سے الگ کر کے کسی اور جگہ آباد کریں گے کہ آپ کی یہاں جان کو خطرہ، آپ کو کاربن مل رہی ہے، آپ کو بجلی کا خطرہ، جان کا خطرہ، پھر ایک نئے سرے سے اس ملک کو صاف ستھرا کریں گے، پھر آپ کو لائیں گے ادھر، وہاں جان کی اتنی حفاظت کی جاتی ہے، بچے کی جس طرح وہ حفاظت کرتے ہیں، اگر ہم اس طرح اپنے ایمان کی حفاظت کر لیں تو ہم بچ جائیں گے، لیکن ہم اپنی جہالت میں مزے کر رہے ہیں، موجے ہی موجے ہیں. میرا تو دل روتا ہے اس بات پہ، جاہل ہیں تو ہیں، احساس کوئی نہیں. وہ کیا کہتے ہیں کہ احساس زیاں جاتا رہا، تو وہ لوگ بھی یہی کچھ کرتے تھے جو آج ہم کر رہے ہیں. ان کو ہم کہتے ہیں مشرکین مکہ، تو کیا ہم مشرکین پاکستان نہیں ہیں؟ اللہ تعالیٰ ہماری اصلاح فرما دے. تیسرا کام کیا کرتے تھے کہ جانور یا فلاں کھیت کی پیداوار کا استعمال بتوں کے خادم اور مجاورین کے لیے وقف کرتے تھے. یاد رکھیے گا، بزرگ تو چلے گئے، وہ تو نہیں کھائیں گے، کون کھاتے ہیں؟ پورے پورے اڈے بنے ہوئے ہیں، جیسے بھکاریوں کے اڈے ہیں نا، بیگرز جو ادھر گرد بیٹھ کے بھیک مانگ رہے ہیں. ایک شخص نے کہا کہ میں نے یہ اڈا اپنی بیٹی کو جہیز میں دے دیا ہے، یعنی اب وہ یہاں آ کر کمائے کرے گی، میں اب کہیں اور جا رہا ہوں، مجھے لے کے چلیں کسی دن ذرا، رمضان گزرنے دیجئے، آپ آنکھوں دیکھا حال دیکھیں گے، آپ کا دل روئے گا، پھر آپ کو نیند نہیں آئے گی، پھر آپ صبح بھی بولیں گے، آپ دوپہر میں بھی بولیں گے، اور آپ رات کو بھی بولنے کی خواہش رکھیں گے. آپ صبح بھی سنیں گے، آپ دوپہر کو بھی سنیں گے، آپ شام کو بھی سنیں گے. اس ملک میں 24/7 کام کرنے کی ضرورت ہے. میں تو پچھلے سال سے عجیب سی میری پرسنالٹی بنتی جا رہی ہے، بلیو می، مجھے چین نہیں آتا. لوگ ایک کلاس کر کے مطمئن ہو کے بیٹھ جاتے ہیں، الحمدللہ بڑی اچھی بات ہے. میں یہاں سوچتی ہوں مگر کچھ بھی نہیں ہوا ابھی، ابھی تو دل کرتا ہے کہ 24 گھنٹے کو بھی 25 گھنٹوں میں بدل دوں، اور 7 لوگ لگے رہیں، اور بیٹھ کر لوگوں کو 4 لوگوں میں بیٹھ کر، یا 400 میں بیٹھ کر، یا 4000 میں بیٹھ کر، جہاں موقع ملے ان کو بتائیں کہ لوگوں یہ جہالت کی پیداوار ہے. ہمارے ملک میں برے حکمران کیوں آتے ہیں؟ عموماً عوام جاہل ہے. ہماری بجلی گیس چوری کیوں ہو جاتی ہے؟ عوام جاہل ہے. قرضے ہمارے ملک کے نام پہ لیے جاتے، کدھر جاتا ہے وہ قرضہ؟ ہم جاہل ہیں، پڑھے لکھے جاہل ہیں. یونیورسٹیز ہم نے بنا لیں، کالجز ہم نے بنا لیے، ایڈیٹوریمز ہم نے بنا لیے، فورمز ہم نے بنا لیے، سڑکیں نہیں ٹھیک کر سکے ہم. احساس چلا گیا تو اللہ تعالیٰ ہمیں اس جاہلیت سے بچائے جس کا شکار وہ لوگ تھے. اور اس پارے کے ساتھ لکھ لیجئے، شیطان کبھی نہیں چاہتا کہ آپ کے میرے اس ملک سے جہالت کا خاتمہ ہو. پھر ایک اور کام کیا تھا، جاہلی شریعت اور باطل کی مختلف صورتیں تھیں وہاں. کیا پتہ چلتا ہے کہ شیطان آپ کو مجھے دین سے روکے گا. آپ نے میں نے اس رکوع سے کیا سیکھا؟ پہلی بات یہ ہے، میرے ہر عمل کا انجام روزے قیامت پتہ چل جائے گا. دیکھیں یہاں سے ہم تڑپ کے بھی چلے جائیں گے نا، جل کے چلے جائیں گے، کڑ کے چلے جائیں گے، پھر بھی بچ جائیں گے. لیکن موجیں کر کے گئے، مزے کر کے گئے، مال دولت کما کر گئے، کھا پی کر گئے، آگے جا کے پیشی ہو گئی تو بڑی سخت مار پڑنے والی ہے. اور میں کہتی ہوں ہم پڑھے لکھے لوگوں کا حساب ہے یہ. 4-4 لوگوں کو جمع کر کے لے کر بیٹھ کر اگر ہم اس بات کے لیے تیار کر سکے نا کہ لوگوں یہ قرآن پڑھو، تو شاید ہمارے لیے کافی ہو. اللہ کے نبی نے غزوہ بدر میں جو قیدی آئے تھے مکہ سے، ان کو پڑھنا لکھنا چونکہ آتا تھا، تو ان کو اس شرط پہ چھوڑ دیا کہ تم ہمارے بچوں کو پڑھاؤ گے. آج بڑی بڑی قومیں اپنی عوام کی تعلیم کے اوپر خرچ کرتی ہیں. ہم کرتے بھی ہیں تو صرف دنیاوی تعلیم، وہ تو سر پہ سوار ہے، لیکن ہمارا ایم اے پڑھا ہوا بچہ بھی قرآن کا ترجمہ نہیں جانتا. کیا آپ کا میرا دل نہیں کرتا؟ ایک چھوٹی سی دعا کرنے لگی ہوں، دل سے آمین کہیے گا. آپ کا دل نہیں کرتا کہ اس شہر میں ایک ایسا کالج ہو، اور ہر کالج ایسا ہو جائے، دعا تو یہ ہے کہ جہاں دین کی تعلیم کے ساتھ دنیا کی بھی تعلیم ہو. کس کس کا دل کرتا ہے؟ اے اللہ ہماری بات قریب ہو کے سن لے. اللہ میں یہاں کے تعلیمی اداروں میں اس قرآن کو لے کر آنے والا بنا دیں. اور میری یہ آواز آپ میں سے جس ٹیچر، پرنسپل اور ایڈمنز کے پاس پہنچتی ہے، فوراً سے پہلے رابطہ کریں. یقین کریں اگر اس ملک کو پیچھے کر کے بھی صرف اس چھوٹے سے شہروں پہ آ کر ہم یہ کام کرنے میں کامیاب ہو گئے، ہم نے اگلی نسل کو بہترین ٹیچر دے دیے. جو پڑھے لکھی بچیاں ایف اے سے بی اے، بی اے سے ماسٹر میں جائیں گی، وہی تو جا کے لیکچرر لگتی ہیں. वही तो प्राइमरी स्कूल्स की टीचर्स बनती हैं। आप आज टीचर्स को पढ़ाएं, काम करके सोएंगे ना सुकून की नींद आएगी, और काम पढ़ा और सो रहे होंगे तो घबराहट होगी। अल्लाह ताला हमारी इसलाह फरमा दे। फिर इसी तरह से अल्लाह के शरीक नहीं बनाना, औलाद की बेहतरीन हिफाजत और तरबियत करनी है। अल्लाह मेरे काम किसी और से करवा लेगा, इस एहसास के साथ अपने कामों को और अच्छा करना है। अगर नेकी के मौके से मैंने फ़ायदा ना उठाया तो मेरा मौका मेरे हाथ से छिन जाएगा। और इसी तरह हमने सीखा कि अपने ऊपर खुद साख्ता पाबंदियाँ आयत नहीं करनी।